रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म सुमिता लामा। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्यहरूसँग छलफल। सभामुख र उपसभामुख निर्वाचन लगायतको विषयमा छलफल गर्न संघीय संसद सचिवालयद्वारा भोलि सर्वदलीय बैठकको आयोजना। वैदेशिक रोजगारीमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने, बीमा सेवा नदिने स्वास्थ्य संस्थालाई कार्यवाही गर्ने स्वास्थ्य बीमा बोर्डको चेतावनी। भारतमा भोलिदेखि विश्वकै सबैभन्दा ठूलो जनगणना अभियान शुरू गर्ने तयारी र कोशी प्रदेशलाई 6 विकेटले हराउँदै नेपाल पुलिस क्लब प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको शीर्ष स्थानमा।
जहाँ भए पनि पाउनुहोस् हामी सँगै, कल गर्नुहोस्, डेटा चलाउनुहोस्, संसार भरि सजिलै।
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारु गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले आज सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्यहरूसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री शाहले मन्त्री परिषदको कार्यालय सिंहदरबारमा सुदूरपश्चिमबाट निर्वाचित हुनुभएका विभिन्न दलका सांसदहरूसँग छलफल गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। उहाँले सुदूरपश्चिम प्रदेशका समस्या त्यहाँका स्थानीयको मागबारे बुझ्नुभएको थियो। संघीय संसद सचिवालयले संसदको अधिवेशन आह्वान भएसँगै त्यसको तयारीका लागि सर्वदलीय बैठक बोलाएको छ। संसदमा प्रतिनिधित्व गरेका सबै दललाई भोलि दिउँसो 1 बजे सर्वदलीय बैठकका निम्ति आमन्त्रण गरिएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री परिषदको यही चैत्र 16 गतेको सिफारिश अनुसार चैत्र 19 गते अपरान्ह 2 बजे संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ। बैठकले सभामुख र उपसभामुखको निर्वाचन प्रक्रिया अगाडि बढ़ाइनेछ। प्रतिनिधि सभामा राष्ट्रिय मान्यता प्राप्त 6 वटा राजनैतिक दलको सहभागिता छ। गृहमन्त्री सुदन गुरूङसँग सशस्त्र प्रहरीका उच्च अधिकारीले छलफल गर्नुभएको छ। गृहमन्त्री गुरूङले सशस्त्र प्रहरीले अहिलेसम्म गरेका काम र सुधार गर्नुपर्ने क्षेत्रका विषयमा छलफल गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ। यसअघि हिजो गृहमन्त्री गुरूङले नेपाल प्रहरीका उच्च अधिकारीसँग छलफल गर्दै आवश्यक निर्देशन दिनुभएको थियो। छलफलमा गृह सचिव राजकुमार श्रेष्ठ, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल लगायत उच्च अधिकारीको उपस्थिति रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्त ठाकुर बीच आज भेटवार्ता भएको छ। भेटमा उहाँहरूबीच समसामयिक राजनैतिक अवस्था, मधेस क्षेत्रको विकासका निम्ति आगामी दिनमा प्राथमिकता दिनुपर्ने योजनाहरूका विषयमा छलफल भएको रासोपा अध्यक्ष लामिछानेको सचिवालयले जनाएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण सरकारी मान्यता प्राप्त जुनसुकै अस्पतालबाट परीक्षण गर्न पाउने व्यवस्था गरेको छ। मन्त्री दीपक कुमार शाहको नेतृत्वमा आज बसेको मन्त्रीस्तरीय बैठकले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न चाहने स्वास्थ्य संस्थाका लागि सूचीकरण खुला गर्ने र स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमन सम्बन्धी कार्यविधि 2072 3 को व्यवस्था बमोजिम आवश्यक प्रक्रिया अगाडि बढ़ाउने निर्णय गरेको छ। नेपाल मेडिकल व्यवसाय संघका महासचिव कृष्ण प्रसाद बजगाईले सरकारले कार्यविधिमा भएको व्यवस्था लागू गराउन सकारात्मक देखिए पनि निजी क्षेत्रका स्वास्थ्य संस्था र व्यवसायीलाई व्यवस्थापन गर्नुपर्ने बताउनुभयो। श्रम तथा रोजगार मन्त्रालयको मापदण्ड अनुसार हाल 194 वटा स्वास्थ्य संस्थाले नवीकरण गरेका छन्। यिनै संस्था मार्फत वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण हुँदै आएको थियो। नेपाली कंग्रेसले हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको समीक्षा तथा पार्टीको आगामी कार्यदिशाबारे छलफलका लागि प्रतिनिधि तोकेको छ। महामन्त्री प्रदीप पौडेलले आज एक विज्ञप्ति जारी गरी केन्द्रीय कार्यसमितिको निर्णय अनुसार छलफल कार्यक्रम सञ्चालन गर्न प्रतिनिधि तोकिएको जानकारी दिनुभयो। साथै प्रदेशमा 165 वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रका उम्मेद्वारहरूसँग प्रत्यक्ष छलफल गर्दै समग्र निर्वाचन परिणाम, अनुभव र पार्टीको अबको बाटोका सन्दर्भमा समीक्षा गर्ने विज्ञप्तिमा उल्लेख छ। नेकपा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओली र नेपाली कंग्रेसका नेता रमेश लेखकको रिहाईको माग गर्दै थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। ललितपुर च्यासल स्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले पार्टी अध्यक्ष ओली र कंग्रेस नेता लेखकको रिहाईको माग गर्दै थप आन्दोलनका घोषणा गर्ने निर्णय गरिएको बैठकपछि एमाले महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो। बैठकले यही चैत्र 25 गतेसम्म जिल्ला स्तरमा वृहत कार्यकर्ता भेला, चैत्र 28 गते सबै पालिका स्तरमा विरोध प्रदर्शन, आगामी वैशाख 3 गते सम्पूर्ण ओडा तहमा ओडा भेला र विरोध प्रदर्शनका कार्यक्रम गर्ने निर्णय गरिएको महासचिव पोखरेलले बताउनुभयो। विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा दिन आनाकानी गरेका तथा बिरामीलाई आवश्यक सुविधा नदिएको पाएपछि स्वास्थ्य बीमा बोर्डले कानून अनुसार कार्यवाही हुने चेतावनी दिएको छ। बीमा कार्यक्रम अन्तर्गत सेवा प्रवाहका क्रममा केही सेवा प्रदायक स्वास्थ्य संस्थाबाट बीमित सेवाग्राहीलाई दुःख दिएको तथा सेवा प्रवाह नगरेको पाइएपछि बोर्डले सहज रूपमा स्वास्थ्योपचार गर्न गराउन आग्रह गरेको छ। स्वास्थ्य संस्थाहरूले बीमा सेवा प्राप्त गर्न अग्रिम समय लिनुपर्ने, बीमित प्रति भेदभावपूर्ण व्यवहार गरिएको तथा आवश्यक सेवा सुविधा एवं औषधि उपलब्ध नगराइएको प्रति बोर्डको ध्यानाकर्षण भएको जनाएको छ। अनुगमनका क्रममा कुनै सेवा प्रदायक स्वास्थ्य संस्थाबाट नियम विपरीत कार्य भएको प्रमाणित भएमा स्वास्थ्य बीमा ऐन बमोजिम कार्यवाही हुने बोर्डका कार्यकारी निर्देशक कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। कञ्चनपुर स्थित शुक्लाफाटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा विस्थापित करिब 2500 घर परिवारको हालसम्म पनि उचित व्यवस्थापन हुन नसक्दा उनीहरू कष्टकर जीवन निर्वाह गर्न बाध्य छन्। 24 वर्ष भइसक्दा पनि उचित व्यवस्थापनको आशामा रहेका विस्थापितहरूले वर्तमान सरकारसँग समाधानको अपेक्षा गरेका छन्। कञ्चनपुरबाट संवाददाता हरिश चन्द्र बागको रिपोर्ट।
24 वर्षदेखि घर होइन झोपडी र टहरा, सुरक्षित मानव बस्ती होइन वन जंगल र खोला नाला किनार, यो कथा हो कञ्चनपुरका आरक्ष विस्थापितहरूको जो अझै पनि पुनस्थापनाको प्रतीक्षामा छन्। 2058 साल र त्यस अघि तत्कालीन शुक्लाफाटा वन्य जन्तु आरक्ष विस्तारका क्रममा पटक पटक विस्थापित भएका हजारौं परिवार मध्ये 2473 परिवारको उचित व्यवस्थापन हुन सकेन। समस्या समाधानका लागि भन्दै 33 आयोग र कार्यदल बने, तर परिणाम भने उपलब्धिमूलक भएन। आरक्ष पीड़ित संघर्ष समिति कञ्चनपुरका अध्यक्ष मोतीलाल डगौरा,
चुनावको बेला तपाईँहरूको समस्या समाधान गर्छौ भन्ने आश्वासन दिने अनि जितेर गइसकेपछि हाम्रो समस्या समाधानलाई आत्मीय रूपले कसैले पनि नबुझिदिएको हुनाले अहिलेसम्म समस्या समाधान भएको छैन।
विस्थापन पछि कतिपय भारत पसेर मजदूरी गर्न बाध्य भएका छन्। कतिपयले भने जंगल, सामुदायिक वन र नदी किनारमै जीवन बिताइरहेका छन्। आरक्ष पीड़ित सरे लोहार र सुन्दर प्रसाद चौधरी,
58 सालबाटै इन्दा तक बसेका छौ, हाम्रो व्यवस्था हुनु पर्यो।
अहिले नयाँ सरकारमा बहुमतको सरकार छ, त्यही सरकारले हाम्रो व्यवस्था गरिदिनु पर्यो।
18 शिविर 24 वर्ष अघि 3 पुस्ता बितिसकेको छ। बसोबास मात्र नभई शिक्षा, स्वास्थ्य र रोजगारी लगायतका राज्यका आधारभूत सेवा सुविधा समेतको अभावले उनीहरूको जीवन अझ जटिल बनाएको छ। आरक्ष पीड़ित बालिकाहरू प्रतिज्ञा भण्डारी र सरस्वती नायक,
यदि हाम्रो यो ठाउँमा पनि बिजुली विकासका पूर्वाधार भइदिएको भए हामी पनि अरू विद्यार्थीहरूले जस्तै राम्रोसँग शिक्षा हासिल गर्न पाउँथ्यौं। हामीहरूले यहाँ बसेर आफ्ना इच्छा र चाहनाहरूलाई दबाउँदै गइरहेका छौँ।
यहाँ हात्ती, बाघ लगायत सर्पका आक्रमणले हामीलाई डर लागिरहन्छ। राति पढ्न पनि सहज भएको छैन, यहाँ सेवा सुविधा छैन।
आरक्ष पीड़ित संघर्ष समितिका उपाध्यक्ष प्रेम बहादुर शाही,
कसरी हुन्छ वनको कानून संशोधन गरेर हाम्रो अधिकारलाई सुनिश्चित गरिदिनु?
लामो समयदेखि अस्थायी बसोबास गरिरहेका आरक्ष पीड़ित फेरि एक पटक समस्या समाधान हुनेमा आशावादी भएका छन्। कुसादेवी बोहरा र जनकला हमाल, यी परिवार अहिले फेरि सरकारतर्फ हेरिरहेका छन्। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
राष्ट्रिय औषधि प्रयोगशालाले अन्तर्राष्ट्रिय प्रमाणीकरण आईएसओ मान्यता प्राप्त गरेको छ। स्थापनाको 60 वर्षपछि नेपालको एकमात्र औषधिको परीक्षण गर्ने सरकारी प्रयोगशाला आईएसओ एक्रिडिटेशन सर्टिफाइड भएको हो। राष्ट्रिय औषधि प्रयोगशालाका निर्देशक भरत भट्टराईले प्रयोगशाला अब अन्तर्राष्ट्रिय मापदण्डको सरकारी औषधि प्रयोगशालामा परिणत भएको र यसले औषधिको गुणस्तर सुनिश्चितताका लागि थप विश्वसनीयता आर्जन गर्ने बताउनुभयो। नेपालमा उत्पादन हुने र विदेशबाट आयात हुने औषधिको परीक्षण र विश्लेषण गुणस्तर नियन्त्रण तथा व्यवस्थापन र गुणस्तर तथा विधि पुष्टि गर्ने काम प्रयोगशालाले गर्दै आएको छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको 76 वार्षिकोत्सवको अवसरमा रेडियो नेपालले आज शास्त्रीय संगीत सम्मेलनको आयोजना गरेको छ। शास्त्रीय संगीत सम्मेलनको शुभारम्भ गर्दै सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले रेडियो नेपालले कला संस्कृतिको प्रवर्धनमा विगतदेखि नै महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो। कार्यकारी अध्यक्ष डाक्टर विष्टले आज भएको शास्त्रीय संगीत सम्मेलनका सबै प्रस्तुतिहरू अभिलेखमा सुरक्षित राखिने र शास्त्रीय संगीतलाई स्वदेशी तथा विदेशी श्रोतासम्म विभिन्न माध्यमबाट प्रसारण गरिने योजना रहेको बताउनुभयो। सार्वजनिक सेवा प्रसारण नेपालका कायम मुकायम प्रमुख प्रशासकीय अधिकृत विष्णुराम नेउपानेले सम्मेलनले संगीत क्षेत्रको प्रवर्धनमा बल पुग्ने भएकाले आगामी दिनमा पनि गीत संगीतका कार्यक्रमहरूलाई प्रभावकारी बनाउन जरूरी रहेको बताउनुभयो। कार्यक्रम महाशाखा प्रमुख तारा प्रसाद वस्तीले रेडियो नेपालबाट संगीत सम्मेलन र प्रतियोगिताको आयोजनालाई वार्षिक रूपमा निरन्तरता दिइने बताउनुभयो। सम्मेलनमा विभिन्न 6 समूह तथा वरिष्ठ शास्त्रीय संगीतज्ञहरूले आफ्ना प्रस्तुति प्रस्तुत गर्नुभयो। नेपाललाई क्षयरोग मुक्त बनाउने भनेर विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेको भए पनि क्षयरोगीको संख्यामा खासै कमी आउन नसकेको स्वास्थ्य सम्बद्ध संस्थाहरूले जनाएका छन्। सुदूरपश्चिमको बैतडीमा क्षयरोग पहिचान कार्यक्रम तीव्र पारिएको र 2 पालिकामा क्षयरोग मुक्त पालिका घोषणा अभियान सञ्चालन भइरहेको छ। बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट।
बैतडीमा यो वर्ष 66 पुरूष र 21 महिला गरी 87 नयाँ क्षयरोगका बिरामी फेला परेका स्वास्थ्य कार्यालयले जनाएको छ। गत आर्थिक वर्षमा 203 क्षयरोगका बिरामी फेला परेकोमा यो वर्ष 87 क्षयरोग पुष्टि भएको बताउनुहुन्छ स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र सिंह कार्की।
साउनदेखि हालसम्म 87 नयाँ क्षयरोगका बिरामीहरू उपचारमा आउनु भएको छ। गत आर्थिक वर्षमा 203 क्षयरोगका बिरामी आउनु भएको थियो।
विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरेर क्षयरोग पहिचान अभियानलाई तीव्र बनाइएको छ। डाक्टर भुवन पौडेल।
क्षयर भएपछि शरीरमा विभिन्न लक्षणहरू देखिन्छन्। विशेष गरेर खोकी आउने, ज्वरो आउने, शरीरको तौल घट्ने, खाना अरुचि हुने, यस्ता लक्षणहरू क्षयरोगमा देखिन्छन्। यस्ता लक्षणहरू भयो भने हामीले तुरन्त स्वास्थ्य संस्थामा गएर उपचार गर्नुपर्छ। स्वास्थ्य संस्थामा गएपछि यसको परीक्षण पनि निशुल्क रूपमा हुन्छ। खकार परीक्षण गरिन्छ। कतिपय अवस्थामा पीसीआर प्रविधिद्वारा पनि खकार परीक्षण गरिन्छ।
नयाँ फेला परेको 87 नियमित औषधि सेवन गरिरहेका बताइएको छ। यो अवधिमा 3 पुरूषको क्षयरोगका कारण मृत्यु समेत भइसकेको छ। पुनः सूचना अधिकारी कार्की।
अब चाहिँ नेपाललाई नै 2050 चाहिँ क्षयरोग मुक्त नेपाल बनाउने भन्ने दीर्घकालीन सोच हो होइन। त्यसै अनुसार चाहिँ केही पालिकाहरू सुनया गाउँपालिका र पुचर नगरपालिका चाहिँ क्षयरोग मुक्त पालिका घोषणा गर्ने भनेर चाहिँ कार्यक्रमहरू चलिरहेको छ। अरू पालिकाहरूको पनि अरू कार्यक्रमहरू चल्छन्। क्षयरोग मुक्त पालिका भनेर चाहिँ 2 पालिकामा चाहिँ चलिरहेको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा प्रत्येक वर्ष करिब 67,000 नयाँ क्षयरोगीका बिरामी थपिने गरेका छन्। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
दार्चुलाको शैल्य शिखर नगरपालिका वडा नम्बर 4 ओसिलमा आज बिहान जीप दुर्घटना हुँदा 2 मृत्यु भएको छ। काँडापारीबाट गोकुलेश्वरतर्फ गइरहेको जीप ओसिलमा दुर्घटना भएको थियो। जीप दुर्घटनामा जलस्रोत तथा सिंचाई डिभिजन कार्यालय दार्चुलामा कार्यरत सब इन्जिनियर मनिषा पाल र सिंचाई डिभिजन कार्यालय दार्चुलामा कार्यरत भरत तितराको घटनास्थलमै मृत्यु भएको छ। शैल्य शिखर नगरपालिका वडा नम्बर 4 ओसिलमा योजना अनुगमन गर्न गएको भाडाको जीप दुर्घटनामा परेको थियो। अब अन्तर्राष्ट्रिय समाचार। तीव्र रूपमा बढ़दो जनसंख्या र स्रोत व्यवस्थापनको दबाव बीच भारतले भोलिदेखि विश्वकै सबैभन्दा ठूलो जनगणना अभियान शुरू गर्ने तयारी गरेको छ। करिब 30 भन्दा बढ़ी कर्मचारी परिचालन गरिने यस अभ्यासलाई सरकारले राष्ट्रिय महत्वको विशाल अभियानका रूपमा लिएको छ। करिब 1,40,00,000,000 जनसंख्या रहेको दक्षिण एशियाली मुलुक भारत अहिले आधारभूत आवश्यकताहरू बिजुली खाद्यान्न र आवास व्यवस्थापनमा बढ़दो चुनौतीसँग जुधिरहेको छ। देशका ठूला महानगरहरू पानी अभाव, वायु तथा पानी प्रदूषण र अत्यधिक भीड़भाड़युक्त बस्तीका समस्याले ग्रस्त भएको हुँदा जनगणनाबाट प्राप्त हुने तथ्याङ्कको महत्व बढ़ेको भारत सरकारले जनाएको छ। यसपटकको जनगणनामा सबैभन्दा संवेदनशील मानिएको जात सम्बन्धी विवरण पनि समेटिनेछ। इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले इरानसँगको युद्ध अब समाप्त हुने बाटोमा रहेको बताउनु भएको छ। उहाँले युद्ध समाप्त हुने सम्भावना बढ़े पनि कहिले समाप्त हुन्छ भन्ने निश्चित तालिका भने नभएको बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल मार्फत इरानसँग गम्भीर वार्ता भइरहेको जानकारी दिनुहुँदै छिट्टै सम्झौता नभएमा इरानको पावर प्लान्ट, तेल, कुवा लगायत पानी शुद्धिकरण गर्ने केन्द्रहरू समेत मेटाउने चेतावनी दिनुभएको छ। इरानको विदेश मन्त्रालयका प्रवक्ताले भने युद्ध अन्त्य गर्न अमेरिकासँग कुनै वार्ता नभएको फेरि पनि स्पष्ट गरेको छ। यसैबीच अधिकारीहरूले इरान, लेबनान र इजरायलमा नयाँ आक्रमणका घटनाहरू भइरहेकाले स्ट्रेट अफ होर्मुजमा पानी जहाजहरूको आवत जावत युद्ध पूर्वको तुलनामा निकै कम रहेको बताएका छन्।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
वैदेशिक रोजगार विभागले रोजगारीका लागि विदेश जाने श्रमिकका लागि दिइने अभिमुखीकरण तालिम शुल्क नबढ़ेको स्पष्ट पारेको छ। विभागले एक सूचना जारी गर्दै अभिमुखीकरण तालिमका लागि प्रति प्रशिक्षार्थी शुल्क 700 रूपियाँ नै रहेको स्पष्ट पारेको हो। पछिल्लो समय अभिमुखीकरण प्रदायक संस्थाहरूले 2100 रूपियाँ लिने गरेका छन्। 700 भन्दा बढ़ी शुल्क नबढ़ेको प्रश्न पार्दै विभागले त्यो भन्दा बढ़ी लिएको भए उजुरी गर्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ। अभिमुखीकरण तालिम अनिवार्य रूपमा 2 दिन सञ्चालन हुने र सो अवधिभरको कुल शुल्क 700 रूपियाँ नै हुने विभागले प्रष्ट पारेको छ। विभागले विज्ञप्ति मार्फत बढ़ी शुल्क लिने व्यवसायीको अनुमति पत्र खारेज गरिने चेतावनी समेत दिएको छ। नेपाल वायु सेवा निगमले काठमाडौँ दिल्ली काठमाडौँ उडान सेवा थप विस्तार गरेको छ। हाल काठमाडौँ दिल्ली काठमाडौँ रूटमा दैनिक एउटा उडान भइरहेको थियो। यात्रुको बढ़दो चाप तथा उडानको मागलाई मध्यनजर गर्दै निगमले हप्ताको 3 दिन उडान थप गरी सञ्चालन गर्ने व्यवस्था मिलाएको जनाएको छ। अब निगमले काठमाडौँ दिल्ली काठमाडौँ हप्ताको 10 वटा उडान सञ्चालन गर्नेछ। नेपालको राष्ट्रिय औषधि प्रयोगशालाले अन्तर्राष्ट्रिय प्रमाणीकरण आईएसओ मान्यता प्राप्त गरेको छ। प्रयोगशालाले आईएसओ 17025:2017 प्रमाण पत्र प्राप्त गरेको हो। स्थापनाको 60 वर्षपछि नेपालको एकमात्र औषधिको परीक्षण गर्ने सरकारी प्रयोगशाला आईएसओ एक्रेडिटेशन सर्टिफाइड भएको हो। राष्ट्रिय औषधि प्रयोगशालाका निर्देशक भरत भट्टराईले प्रयोगशाला अब अन्तर्राष्ट्रिय मापदण्डको सरकारी औषधि प्रयोगशालामा परिणत भएको र यसले औषधिको गुणस्तर सुनिश्चितताका लागि थप विश्वसनीयता आर्जन गर्ने बताउनुभयो। नेपालमा उत्पादन हुने र विदेशबाट आयात हुने औषधिको परीक्षण, विश्लेषण र गुणस्तर नियन्त्रण तथा व्यवस्थापन एवं गुणस्तर तथा विधि पुष्टि गर्ने काम प्रयोगशालाले गर्दै आएको छ। साताको आइतबार र सोमबार उच्च अंकले घटेको नेपाल शेयर बजारको परिसूचक, मंगलबार भने उच्च अंकले बढ़ेको छ। मंगलबार नेप्से परिसूचक 19.70 अंकले बढ़ेर 2851.09 बिन्दुमा कायम भएको छ। मंगलबार 339 कम्पनीहरूका 2,79,42,779 11,11,24,00,00 रूपियाँमा किनबेच भएका छन्। यस दिन बजारको कारोबार भने उच्च रकमले घटेको छ। मंगलबारको कारोबारमा म्युचुअल फण्ड र अन्य समूह घटेको छ भने अरू सबै समूहका उपसूचकहरू बढ़ेका छन्। पोखरा महानगरपालिकाले वडा स्तरीय कृषि सञ्जाल र वडा कार्यालयको समन्वयमा अनुदानका विभिन्न कार्यक्रमहरू अघि बढ़ाएको छ। महानगरपालिका भित्रका 33 वडालाई लक्षित गरी 50% लागत साझेदारी गर्ने गरी अनुदानका कार्यक्रम सञ्चालन गरिएको महानगरपालिका कृषि विकास शाखाका प्रमुख मनोहर कडरियाले जानकारी दिनुभयो। महानगरपालिका भित्रका बजार क्षेत्रका 11 वडाका लागि प्रति वडा 1,00,000 रूपियाँ र ग्रामीण क्षेत्रका 22 वडाका लागि 2,00,000 रूपियाँका दरले कुल 55,00,000 रूपियाँ विनियोजन गरी अनुदानका कार्यक्रम सञ्चालन गरिएको कडरियाले जानकारी दिनुभयो।
नवनियुक्त युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले खेलकुदको दीर्घकालीन विकासका लागि ग्रासरूट तहबाटै खेलाड़ी उत्पादनमा ध्यान दिनुपर्ने बताउनु भएको छ। मंगलबार त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेप परिसरमा आयोजित स्वागत कार्यक्रममा मन्त्री पोखरेलले खेलकुद क्षेत्रलाई आधारभूत तहसँग जोडेर अघि बढ़ाउन आवश्यक रहेको बताउनु भएको हो। मन्त्री पोखरेलले खेल क्षेत्रमा चुनौतीसँगै धेरै अवसर पनि रहेको उल्लेख गर्दै केवल कुरा गर्ने भन्दा काम गरेर देखाउनु पर्ने आवश्यकता औंल्याउनुभयो। खेलकुदसँग सम्बन्धित सबैको क्षमता र अनुभवलाई सम्मान गर्दै त्यसलाई खेलकुदको दीर्घकालीन विकासका लागि उपयोग गर्नुपर्ने मन्त्री पोखरेलको भनाई थियो। सो अवसरमा राखेपका सदस्य सचिव रामचरित्र मेहताले परिषदको बोर्डको संरचना, कार्यक्षेत्र, बजेट, भौतिक पूर्वाधार, राष्ट्रिय खेल संघ, कर्मचारी दरबन्दी, खेलाड़ीको रोकिएको पुरस्कार, मिशन 2026 अन्तर्गत सञ्चालन भइरहेको विशेष प्रशिक्षण, आन्तरिक स्रोत तथा ऐन संशोधन लगायतका विषयमा संक्षिप्त जानकारी गराउनु भएको थियो। स्वागत कार्यक्रमपछि मन्त्री पोखरेलले सादो बाटो स्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा निर्माणाधीन जेएनजी पार्क, खेलकुद विज्ञान अनुसन्धान केन्द्र, हाई पर्फर्मेन्स सेन्टर र पौडी पोखरीको निरीक्षण गर्नुभएको थियो। कोशी प्रदेशलाई 6 विकेटले हराउँदै नेपाल पुलिस क्लब पीएम कपको शीर्ष स्थानमा उक्लिएको छ। जितको लागि 163 रनको चुनौती पुलिसले 33.5 ओभरमा 4 विकेट गुमाउँदै पूरा गर्यो। यसअघि ब्रिगन्जको नारायणी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको कोशीले 42.5 ओभरमा सबै विकेट गुमाएर 163 रन बनाएको थियो। पाँच खेलमा तेस्रो जित सहित पुलिस अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। चार खेल खेलेर 7 अङ्क नै बनाएको मधेस र आर्मी रनरेटको आधारमा दोस्रो र तेस्रो स्थानमा रहेका छन्। पाँचौं खेलमा पनि कोशीले जित निकाल्न सकेको छैन। कोशीको यो लगातार चौथो हार हो। पहिलो खेलमा वर्षाको कारण खेल रद्द हुँदा 1 अङ्क जोडेको थियो। यही 1 अङ्क सहित कोशी अङ्क तालिकाको पुछारमा छ।
अब मौसम। आगामी 24 घण्टामा कोशी प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी र हिमाली भूभागका थोरै स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यम वर्षा, हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 19.9 डिग्री सेल्सियस, न्यूनतम 15.7 डिग्री सेल्सियस, वर्षा 1 मिलिमिटर। काठमाण्डौको अधिकतम 20.9 डिग्री सेल्सियस, न्यूनतम 15.5 डिग्री सेल्सियस, वर्षा फाटफुट। पोखराको अधिकतम 24.7 डिग्री सेल्सियस, न्यूनतम 19.5 डिग्री सेल्सियस, वर्षा 0.2 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 31.5 डिग्री सेल्सियस, न्यूनतम 17.8 डिग्री सेल्सियस र दिपालको अधिकतम 36 डिग्री सेल्सियस, न्यूनतम 18.4 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्यहरूसँग छलफल। सभामुख र उपसभामुख निर्वाचन लगायतको विषयमा छलफल गर्न संघीय संसद सचिवालयद्वारा भोलि सर्वदलीय बैठकको आयोजना। वैदेशिक रोजगारीमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने, बीमा सेवा नदिने स्वास्थ्य संस्थालाई कार्यवाही गर्ने स्वास्थ्य बीमा बोर्डको चेतावनी। भारतमा भोलिदेखि विश्वकै सबैभन्दा ठूलो जनगणना अभियान शुरू र कोशी प्रदेशलाई 6 विकेटले हराउँदै नेपाल पुलिस क्लब प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको शीर्ष स्थानमा। हवस्त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।